عمل کی نیت کیا جائے، میں بھی جو کہوں گا اس پر عمل کروں انشاءاللہ. جوگیشوری سیارے کالونی سے. بسم اللہ الرحمن الرحیم، نحمد و نصلی علی رسول الکریم، اما بعد. پچھلے ہفتے ہم نے آپ سے کہا تھا کم سونے کی وجہ سے اور مسلسل بخار اور کچھ جسمانی تکلیف کی وجہ سے غصہ بہت آ رہا ہے. پچھلے ہفتے کے بیان کے بعد بہت فرق محسوس ہوا. کل رات کو یہاں بیٹھا کچھ کتابیں نکال رہا تھا کہ آج کے دن کیا بیان کروں گا. میرا بڑا پوتا آیا جس کی عمر تقریباً 14 سال ہے، 15 سال ہے. چاند کی عمر کے اعتبار سے 15 ہو گیا رمضان کی 10 تاریخ کو. اسی دن اس کا پردہ کرا دیا گیا جن سے پردہ کرنا چاہیے. اور کوئی علامت ایسی تھی نہیں ابھی، تو یہی ہے نا شرعی حکم. کھانا کھانے بیٹھا رات کو تو اس کی ماں نے کہا، میں نے کہا بیٹا عمر کتنی، بولے بس آج یہ 15 کا ہوا. میں نے کہا بس آج سے پردہ شروع، جس سے اللہ نے منع کیا کہ ان کے سامنے مت جاؤ بے حجاب، اس سے پردہ کرے گا. تو اس کو الحمدللہ اتنا تو معلوم تھا. تو اس کے ساتھ کی ایک اس کی پھوپھی زاد بہن بھی ہے، کچھ چند دنوں کی چھوٹی بڑی ہے. تو نام لے کر کہا گیا کہ آج سے اس سے بھی پردہ. ایک عمر کے بچوں کے آپس میں دوستی ہو جاتی ہے نا، اب چھوٹے تھے تو ساتھ میں کھیلتے کھیلتے بڑے ہوئے. اس نے کہا ٹھیک ہے، اب دادا جان اب پردہ کریں گے. تو کل اس نے مجھ سے کہا کہ دادا ابا آپ غصے میں بیان کیجئے نا اور. میں نے کہا کیوں؟ بولے مجھ کو بھی کچھ زیادہ آ رہا ہے اور کتاب میں لکھا ہوا ہے جس کو غصہ نہ آئے وہ گدھا ہے، جس کو غصہ نہ آئے وہ گدھا. آپ لوگ بھی غصہ آتا ہے؟ ارے بولو. تو غصہ آتا ہے تو آتا ہے غصہ کرنے کے لیے یا برداشت حلم اور ضبط کرنے کے لیے؟ ارے بولو نا. میں بولا تبلیغی آدمی بیان بھی سوال کرتا ہوں. غصہ آتا ہے تو کاہے کے لیے آتا ہے؟ کیا کرنا چاہیے؟ ہم نے کبھی پوچھا اس بات کو کسی سے کہ ہمیں غصہ آتا ہے تو ہم کیا کریں؟ مسلمان آزاد ہے، جو چاہے کرتا رہے، جیسے چاہے کرتا رہے. یا مسلمان شریعت کے تابع ہے، اس کی بندشوں میں جکڑا ہوا ہے، آزاد تو ہے نہیں. تو پوچھنے کی بات ہے نا کہ غصہ آئے تو کیا کرے، غصہ کیسی چیز ہے، غصہ کیا ہے، کیا اس کے کرنے سے کچھ فائدہ ہوتا ہے، کیا اس کے کرنے سے کچھ نقصان ہوتا ہے. مومن کو تو ہر بات پوچھ کے کرنی ہے، اس لیے اس کے لیے شریعت ہے. اور جس کے لیے شریعت ہے ہی نہیں، ہے تو سب کے لیے لیکن اس کا تابع نہیں ہے، ایمان نہیں لایا ہے، تو غیر ایمان والا تو منمانی کرے گا، جو چاہے کرے جیسے چاہے کرے. لیکن ایمان والا منمانی نہیں کرے گا. کوئی کمپنی ہو، بڑی کمپنی، اول تو اس میں کوئی ملنے والا جاتا نہیں، ड्यूटी के बाद बाहर मिलो, लेकिन अगर किसी की इजाजत हो तो मिलने वाला तो बैठेगा भी, चाय भी पिएगा और बातें भी करेगा अपने फोन पे बहुत सारी, लेकिन जो नौकर होगा वहां का कहेगा भाई देखो तुम बेवक्त आ गए हो, इस वक्त मैं बात नहीं कर सकता, चाय पिला दूंगा तुम चले जाना। वो चाय पिएगा, बोले थोड़ी देर बैठ के देखता हूं तुम्हारे यहां कैसे काम होता है, तो वो काम बैठ कर देखेगा और ये काम करके देखेगा, ये करते करते देखेगा नौकर और जो बाहर से आए वो, क्यों इस कंपनी का मुलाजिम नहीं है। ऐसे ही हम ने कलमा पढ़ लेने के बाद मुलाजमत अख्तियार कर लिया है, हमारा ताल्लुक हो गया ऐसा कि कुछ खरीद फरोख्त हुई है। किसके बदले में खरीद फरोख्त हुई? जन्नत के बदले में क्या क्या दोगे तो हम जन्नत देंगे, जान माल हमको दोगे तो हम तुम्हें जन्नत देंगे। तो ये जान माल दोगे तो अल्लाह को कैसे देंगे? जान माल देने का क्या तरीका है? यहां से कुरियर वाले से भेजेंगे अल्लाह पाक के पास, ये लेके जा, हर हफ्ते डिलीवरी कर दिया कर, कैसे पहुंचेगा? जान माल को अल्लाह की मर्जी में खर्च करेंगे, यही है जान माल के बदले में फिर अल्लाह हमें जन्नत देंगे। जान माल तो इसलिए हम तो मजबूर हैं इस बात से, हम मजबूर हैं, यानी हम मुसलमान ईमान वाले मजबूर हैं, हम कुछ भी करें ऐसा नहीं है, बिल्कुल नहीं। इसलिए कि हमारा अकीदा ये नहीं है कि हम यहां हैं दुनिया में, मर जाएंगे फिर यहीं रहेंगे, फिर यहीं पुनर्जन्म हो जाएगा, फिर मरेंगे फिर यहीं जन्म लेंगे। अब ये अकीदे वाले जाने, मगर बहुत मोटी सी बात है कि इसका एतराफ तो सभी करते हैं कि अल्लाह पाक ने जन्नत और दोजख, स्वर्ग और नरक बनाए। जब पुनर्जन्म लेकर यहीं रहना है तो क्या खाली रहेगी सब है? जगह इतनी महंगी हो गई, उसको खत्म कर देना चाहिए जब उसकी जरूरत ही नहीं, जब यहीं जन्म लेकर रहना है तो। यानी जब अकल खराब हो जाती है तो मोटी मोटी बात भी समझ में नहीं आती, और ये खराब होती है गुनाहों से। कैसे होती है? बहुत सारे गुनाहों की बहुत सारी सजाएं किताबों में लिखी हुई है। एक गुनाह यह है अल्लाह वालों से बुग्ज रखना, उलमा से बुग्ज रखना, उन्हें टेढ़ी टेढ़ी निगाहों से देखना, खुद रखना और कोई मोहब्बत से देखता हो तो उसको समझाना कि ये काम नहीं हमारा है, यहां मत करो है? एक तरफ यह है कि बा अदब बा नसीब, जिसको अदब नहीं उसका नसीब फूट गया, तो अल्लाह ताला कहता है मेरी तरफ से तुमसे ऐलान जंग है। तो जंग तो जो हो रही हो ही रहेगी, और अल्लाह ताला क्या क्या करेगा पता नहीं। सबसे बड़ी बुरी चीज जो आएगी नुकसान की, वो अकल मार दी जाएगी। क्या होगा? अकल मार दी जाएगी। अकल मार दी जाएगी तो हक और बातिल समझ में नहीं आएगा, बातिल को हक समझेगा, हक को बातिल समझेगा, ये सजा मिलती है। ये बात वाजे हो रही है कुछ के नहीं? सजाएं अलग अलग हैं बहुत, इस अमल की ये सजा, इस अमल की ये सजा, इस अमल की ये सजा, लेकिन एक सजा ऐसी है कि अगर अल्लाह वालों से बुग्ज रखा, कीना रखा, हसद रखा, और उलमा से जाती अगराज के लिए अदावत किया, तो इससे अल्लाह ताला ये नहीं कहते इसको ये सजा मिलेगी, बल्कि ये फरमा रहे हैं, सजाओं का भी जिक्र है लेकिन ये तो बहुत बड़ी सजा है कि अल्लाह कहता है मेरी तरफ से ऐसे शख्स के लिए ऐलान जंग है। اور علماء سے بغض رکھنے والے کا چہرہ قبر میں قبلہ رخ سے پھیر دیا جائے گا. یہ سب بات کتاب کی ہے, میرے گھر کی نہیں ہے. یہاں کتابیں موجود ہیں, اس میں لکھی ہوئی بات. اور علماء کا اللہ نے یہ اتنا بڑا اکرام اعزاز فرمایا ہے کہ ان کی بہت ساری غلطیاں بھی ہوں گی, کیونکہ انسان ہے. تو اللہ پردہ ڈال کر حساب کریں گے آخرت میں اور کہیں گے میں نے میرا علم تجھے رسوا کرنے کے لیے نہیں دیا تھا. اور حضرت شیخ رحمت اللہ علیہ نے اپنی کتاب میں لکھا ہے کہ جو علماء کا اکرام کرے گا اس کے بیٹے نہیں تو پوتے یقیناً عالم بن جائیں گے. خالی اکرام پر یہ ہوگا. اور میں نے تو میری آنکھوں سے دیکھ لیا, اور یہ سب میں نے جا کے تبلیغ میں سیکھا. علماء کا اکرام, اللہ والوں کی مجلسوں میں جانا, میں نے کہیں الگ سے سیکھا نہیں, کیونکہ تبلیغ میں جانے پر دین پر چلنے کی طلب پیدا ہوتی ہے. اور ہم دین جانتے رہے تو دین دین والوں سے لیں گے نا, کپڑا کپڑے والوں سے, دودھ دودھ والوں سے, دین دین والوں سے. اور یہ عالم ہیں, ان کے پاس جانا پڑے گا. تو انہی کے پاس جا کر لیا. تو اعلان جنگ جب اللہ کرتے ہیں تو یہ نہیں کہ کوئی فرشتہ بھیج دیں گے جاؤ اس کی پٹائی کرو, نہیں نہیں ایسا نہیں ہوگا. بلکہ سب سے بڑی سزا اسے دی جائے گی کہ حق اور باطل میں تمیز نہیں کر سکے گا. یہ باطل کو حق سمجھنے لگے گا اور حق کو باطل سمجھنے لگے گا. بیان کی ضرورت ہے. آدمی ہدایت پہ ہے, آج کلمہ پڑھ رہا ہے, اللہ کی گواہی دے رہا ہے, ایمان لایا ہے, یہ ہدایت والا ہے. لیکن ہدایت والا ہدایت پر باقی رہے گا یہ ضروری نہیں. کتاب اٹھا کے دیکھ لیجیے آپ, یہاں تک لکھا ہے کہ ایک آدمی صبح میں مومن ہوگا. ہاں, حدیث کا مفہوم ہے. ایک آدمی صبح میں مومن ہوگا, ساتھ شام کو کافر ہو جائے گا. اللہ ہم سب کی حفاظت فرمائے. اور حدیث میں جو بات آئی ہے وہ ایسی ہی ہے, اتنی سچی ہے, اس سے زیادہ سچی جتنا ہم آپ کو دیکھ رہے ہیں. کیا مولوی عالم صاحب بیٹھے ہیں, اس میں شک شبہ نہیں ہے, اس سے زیادہ سچی ہے. اس لیے ہدایت والا ہدایت پر ہی جیے گا, ہدایت پر ہی مرے گا, ایسا بالکل ہی نہیں ہے. کیونکہ اللہ نے خود دعا سکھایا کہ ہدایت پر رہ کر مطمئن نہیں رہنا, بلکہ دعا مانگتے رہنا کہ اللہ مجھے ہدایت تو دیا ہے, اسی پر باقی رکھیے. آپ ناراض ہو کر ہم سے ہدایت نہ چھین لیں. ہاں ربنا لا تزغ قلوبنا بعد اذ ہدیتنا وہب لنا من لدنک رحمہ انکا انت الوہاب. صحیح پڑھا نا, بہت ڈر لگتا ہے. تو ہم تو بہت مطمئن ہیں, ہم تو سمجھ رہے ہیں کہ کچھ ہوتا ہی نہیں, ہم جو چاہے کرتے رہیں گے, ہمارا خاتمہ ایمان پر ہوگا, ایسا نہیں. آدمی جس چیز کی محنت کرتا ہے عام طور سے اللہ تعالیٰ اس محنت میں برکت دیتے ہیں, اور اس لائن کی جس لائن کی محنت کرتا ہے ظاہر کے اعتبار سے اس کو نفع دیتے ہیں, ترقی دیتے ہیں. یہ ایک اللہ کا دستور ہے. کسی کو بہت زیادہ دیتے ہیں, کسی کو اس سے کم دیتے ہیں, کسی کو کم دیتے ہیں, اور کسی کو گھٹا دیتے ہیں. یہ سب تقریر کی ضرورت نہیں ہے, لیکن کچھ کہنا چاہتا ہوں تو یہ باتیں کہے بغیر تو بات پوری نہیں ہوگی. چلو ادھر دیکھو, آگے بڑھو, تھوڑا سا ملو, بہت خلا ہے, اس لیے ڈسٹرب ہو رہا ہے مجھے بیان میں. ملو, ادھر متوجہ رہو. और छोड़ दो आने जाने वालों को, जो आ रहा है आएगा, जा रहा है जाएगा। आप तो आ गए, अपना वक्त कीमती बनाइए, अपना वक्त कीमती बनाइए। सल्लल्लाहु अलैहि वसल्लम। आदमी का दस्तूर यह है कि जिस लाइन की मेहनत करता है तो मेहनत के साथ साथ उसका नफा चाहता है, खाली मेहनत नहीं करता। कोई भी चीज, जो भी काम आदमी करता हो, खाली मेहनत नहीं है कि घर छोड़कर आया, दुकान खोला, कुर्बानी दिया, घर पे आराम करने के बजाय दिन भर मेहनत करता रहा और फिर वो नतीजा ना देखता हो, ऐसा तो कोई जल्दी से नहीं मिलेगा। जो नहीं देखता उसको आप क्या कहेंगे, बहुत समझदार कहेंगे या बेवकूफ क्या कहेंगे, जरा बताइए। अरे डरते क्यों, बोलिए। बेवकूफ आदमी है। और कोई कहे कि भाई तू अपना रवैया बदल दे, अपना धंधा बदल दे, तू मुसलसल नफा नहीं उठा रहा है, तरक्की नहीं हो रही है, तो कुछ बदल। वो बोलेगा नफे से क्या मतलब, काम से मतलब है, काम कर रहे हैं, नफा हो कि ना हो। तो हैं कुछ लोग ऐसे कहने वाले आपकी नजर में, करते हैं दीन की मेहनत और साल भर में एक भी सुन्नत नहीं सीखा, एक भी मसला नहीं पूछा, एक भी दुआ याद नहीं किया, और कहो तो कहेंगे मेहनत असल है। तो मेहनत असल है कि नफा असल है, बताइए आप। अरे बोलो सर। अरे भाई अक्ल लेकर आए आप लोग या घर पे छोड़कर आए बीवी के पास, कहीं से ना कहीं बीवी का तस्करा आना चाहिए ना। धमकी देकर आए, वहीं छोड़कर आए। अरे जब सवाल हो रहा है तो पूछो ना, बोलो ना। कभी कोई काम ही मकसूद होता है या हर काम के साथ नफा मकसूद होता है? और नफा ना हो तो खामी तलाश करनी पड़ेगी। क्या करना पड़ेगा कि हम क्या ऐसा काम कर रहे हैं जिसे हमें नफा नहीं हो रहा है, और अगर कोई जानने वाला बता दे तो उसे क्या कहना चाहिए, बड़ा मुखालिफ आदमी है हमारा। क्या कहना चाहिए, क्या आप बोलिए ना जरा, फिर मैं बोलूंगा ना वो बात। खैर खां को मुखालिफ क्यों समझने लगा, अल्लाह की तरफ से ऐलान जंग है कि अल्लाह वालों से बोझ रखेगा, तो सोच उल्टी हो जाएगी। आई बात कुछ समझ में नहीं आई? एक मामूली सा पढ़ा लिखा भी आदमी ना हो, गांव का देहाती हो, उसको पूछा जाए मेहनत क्यों करता है और वो कहे खाली मेहनत करने के लिए, तो एक भी कहीं आपको नहीं मिलेगा। हर एक ये जवाब देगा कि अनाज पैदा करने के लिए, इस वक्त मेहनत मेरी गेहूं पैदा करने के लिए, इस वक्त दाल पैदा करने के लिए है, और दीन की मेहनत आमाल पैदा करने के लिए, आमाल का नाम दीन है। और दीन न मिले कहे हमारी मेहनत में दीन है ही नहीं, तो दुनिया में कोई मेहनत ऐसी नहीं है जिसका कोई टारगेट आगे ना हो, मकसूद ना हो। मैं कुछ सही कह रहा हूं या गलत कह रहा हूं? फिर इतनी मोटी सी बात किसी को समझ में ना आए तो हुआ क्या, ये बात सोचने की है कि नहीं, कि हो क्या गया। हो ये गया कि अल्लाह ने कहा ऐलान जंग है मेरे नेक बंदों से, अगर तूने अदावत रखा तो, और उलमा से अदावत रखा तो जंग तो है ही है साथ में, तिबला से तेरा चेहरा फेर दिया जाएगा। कब्र में जब तू दफन करके लोग चले जाएंगे, लोग मुतमईन होंगे कि इसको तो हमने सुन्नत के मुताबिक दफन कर दिया, लेकिन उसका चेहरा फेर दिया जाएगा। ये सब कोई खेल तमाशा नहीं होता, हर सोच पर अल्लाह के यहां कुछ मिलता है, हर सोच पर यह तो पकड़ होती है, यह अमल पे नफा होता है या अमल से नुकसान होता है। और नुकसान अनजाने में तो आदमी गवारा कर सकता है, लेकिन जानकर अगर नुकसान बर्दाश्त कर रहा है तो उसे क्या कहा जाएगा, फिर बोलो, बेवकूफ। نادان میں تو سمجھتا ہوں کہ جتنی بات ہوگی اس کے آگے اب تقریر کی ضرورت ہی شاید نہیں رہی. ہر عمل پر یا نفع ہوتا ہے یا نقصان, اور وقت جس بھی چیز پہ لگ جائے اس میں نفع بھی نہ ہو نقصان ہو تو وقت کا نقصان تو ہو ہی گیا. اگر کوئی کہے کسی بولے کوئی نفع نہیں کوئی نقصان نہیں اس لیے گھاٹے میں نہیں, گھاٹے میں تو ہے, اس لیے کچھ بھی کرے گا تو اس کا پیمنٹ تو وقت سے کرنا پڑے گا نا, وقت تو دینا پڑے گا. اور جو وقت دیا تو وقت سے زیادہ قیمتی کون سی چیز ہے دنیا میں؟ موت آ جائے فرشتے پوچھے کتنی گاڑی چاہیے کتنا مکان چاہیے کتنی زمین چاہیے, کیا خالی زندگی چاہیے اور وقت چاہیے, کیا کہے گا؟ تو اس سے زیادہ کوئی قیمتی چیز ہو سکتی ہے؟ جسے ہم بکواس میں دوستوں میں موبائل پر واٹس اپ پر فیس بک پر نہ جانے کہاں کہاں برباد کر رہے ہیں, اور اس وقت کی ناقدری کی سزا دنیا میں بھی دی جا رہی ہے مرنے کے بعد تو دی جائے گی, اللہ ہماری حفاظت فرمائے. وقت برباد کرنے کے لیے نہیں, وقت سے تو وہ قیمت وصول کرنے کے لیے ملا وقت, جتنا چاہے اسے بناتے چلے جاؤ جتنا چاہے عمل کرتے چلے جاؤ. ایک بات یاد آئی اور شاید میں بیچ میں بھولنا جاؤں کیونکہ وہ کبھی دہرایا نہیں, بہت بہت پہلے کبھی اس کا تذکرہ کیا تھا. سکندر, سکندر اعظم دنیا پہ حکومت کرتا تھا, بہت بڑا بادشاہ تھا. بزرگوں نے لکھا ہے کہ ایک دفعہ اس کے ساتھ بہت سارے لوگ تھے اور اس کا گزر بحر ظلمات سے ہوا یا بحر ظلمات پر ہوا. کیا مطلب بحر ظلمات کا؟ یہاں اس کا مطلب ہے ایسی اندھیری رات کہ اندھیرے کا سمندر ہے, وہ کہیں کچھ دکھائی نہیں دے رہا ہے. بادشاہ نے کہا دیکھو یہاں میرے خزانے ہیں, اس اندھیرے میں میرے خزانے ہیں, تم اس میں جتنا چاہو اٹھا لو. اندھیرے سے گزر کر جب اجالے میں لوگ پہنچے تو دیکھا سکندر نے کہ ہر ایک رو رہا ہے, تو ایک سے پوچھا کہ تو کیوں رو رہا ہے؟ اس نے کہا حضور میرا حال دیکھیے, میں اس اندھیرے میں کچھ سمجھ نہیں سکا, باہر آ کے دیکھتا ہوں تو میں بالکل خالی ہاتھ ہوں, لوگوں کے ہاتھ میں کچھ نہ کچھ سامان ہے تو رونا تو پڑے گا ہی. تو جس کے ایک ہاتھ میں ایک بڑا سامان تھا تھیلا تھا کچھ بھرا ہوا وہ بھی رو رہا تھا, اس سے پوچھا تو کیوں روتا ہے, تو اتنا سارا تو اٹھا کر لایا ہے, سب قیمتی سامان ہے کچھ معمولی چیزیں ہیں نہیں ہے. اس نے کہا حضور میرا دوسرا ہاتھ خالی تھا, مجھے باہر آ کے پتا چلا کہ اتنا قیمتی ہے ورنہ دونوں بھر کے لایا ہوتا. ایک کو دیکھا اس کے دونوں ہاتھ بھرے ہوئے ہیں اور وہ بھی رو رہا ہے, تو اس سے پوچھا آپ کیا چاہیے, تیرے دونوں ہاتھ میں سامان ہی سامان ہے قیمتی اشیاء ہے؟ اس نے کہا حضور میں بہت مضبوط آدمی ہوں, مجھے معلوم ہوتا میں پیٹ پر بھی لاد کر لے آیا ہوتا. بزرگ نے کہا ایسے آخرت میں ہر ایک روئے گا کہ ہائے میں نے کیوں نہیں سمجھ لیا تھا, اپنا وقت کیوں ایسے خالی گنوا دیا, کچھ کر کے آیا ہوتا تو مجھے کیا کیا مل رہا ہے. یہ تو وقت کا ضائع کرنا خود ایک نقصان ہے, بہت بڑا نقصان ہے. کوئی تمنا ہی نہیں ہوگی, ایک ہی تمنا ہوگی کاش کچھ مہینے کچھ سال کچھ گھنٹے اور مل جاتے. جتنا وقت برباد کیا گنتی کریں گے تو کئی سال شاید ہم نے برباد کر دیا ہے, یہ سب میری زندگی کا بڑا حصہ تھا جسے کام میں لگا سکتے تھے. تھوڑی دیر کام کرتے ہیں زیادہ دیر بکواس کرتے ہیں, تھوڑی دیر دین کی بات کرتے ہیں بہت دیر تک بحثیں کرتے رہتے ہیں. بحثیں نہیں آرے کالونی کی بحثیں, بحث کو انگلش میں کیا بولتے ہیں؟
آفر.
अरे भैंस को थोड़ी बहस को क्या बोलते हैं, आर्ग्यूमेंट। थोड़ा सा काम करते हैं आर्ग्यूमेंट बहुत करते हैं, और लायानी से नेकियां खो जाती हैं। कमाया था वो भी चला गया, कमाया था। अगर नेकियां ही चली जाती तो भी चलो, नेकी तो चली गई, लेकिन गीबतें करके दूसरों को अपनी पहले की कमाई नेकियां भी दे देते हैं, और क्यामत में जब कुछ नेकी नहीं मिलेगी इसके पास तो दूसरों के गुनाह इसके सर पर डाल दिए जाएंगे। इसलिए हमारी तबलीग में जिसमें हम लगे, मौलाना इलियास साहब वाली तबलीग में, उसमें फालतू बात की ही नहीं जाती थी, अब भी नहीं की जाती। जो लोग करते हैं मैं उन्हें तबलीगी नहीं मानता, हम उन्हें तबलीगी नहीं मानते, भैया मानते ही नहीं उनको। भाई तबलीग हर चीज का एक दस्तूर है ना। भाई इंजीनियर के लिए कुछ चीज चाहिए ना कि क्या, किस बुनियाद पर तुम इंजीनियर हो तो दिखाएगा सब कुछ। किस बुनियाद पर डॉक्टर हो, किस बुनियाद पर तुम कहते हो मैं करोड़पति हूं, बोले एक भी लोन हमारे ऊपर नहीं है, सारा माल मेरा है, और करोड़पति नहीं हूं बल्कि सब वाइट है मेरा, मैं चोर भी नहीं हूं, तो छाती ठोक के कहेगा मैं ये हूं। लेकिन ऐसा वक्त आया है कि अकल इतनी मार दी गई कि हूं कुछ नहीं और समझो सब कुछ, हूं कुछ नहीं और समझो कुछ, समझो। अगर मेहनत से ही करोड़पति होता तो हाथ गाड़ी वाला करोड़पति क्यों नहीं कहा गया? मेहनत का नतीजा क्या है ये देखा जाएगा, करोड़पति बनता है घाटे घाटे में जाता है क्या बनता है? खाली मेहनत 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 क्या चीज है? मैं बार बार पूछता हूं, कुछ मैं सही बात कह रहा हूं, कुछ समझ में आने वाली बात कह रहा हूं? और फिर अपने नुकसान का एहसास नहीं, सारी दुनिया नुकसान में जा रही है ये सोचना, अल्लाह वालों से अदावत होगी तो ऐसी सजा दी जाएगी कि खुद का नुकसान भूल जाएगा और लोगों के नुकसान के पैमाने लेके घूमेगा कौन कितने नुकसान में है, और अलग से कहेगा नफे का काम ये है ये कर, और कभी पैमाना नहीं लगाएगा कि मैंने किया तो पाया कितना। ये है अल्लाह वालों से अदावत के नुकसानात। अकल मार दी जाती है, मोटी मोटी सीधी सीधी बात जो एक आम आदमी समझ सकता है वो इसकी समझ में नहीं आता। मैं क्या कर जब आ रहा है चलो एक दफा दरूद पाक पढ़ो। कैसे पढ़ो? हम नबी अलैहिस्सलाम को सुना रहे हैं, कैसे सुनाएंगे? अकीदा ये है हमारा कि फरिश्ते लेके जाते हैं और फरिश्ते सुनाते हैं। अगर हम ऐसे पढ़ने की आदत डाल ले दोस्तों तो फिर हमारा जी भरेगा ही नहीं, जी नहीं भरेगा दुरूद पाक से। जितना वक्त मिलेगा आदमी सोचेगा बस उनको सुनाते रहो ना, इससे अच्छा कौन है, दरूद से अच्छा क्या है और नबी से अच्छा कौन है। आदमी हर आदमी चाहता है किसी अच्छे को अपनी बात पहुंचा दे, और वहां से ताईद हो गई तो फिर क्या पूछना है, और फौरन बदला है, दस दस के हिसाब से सब बदला, एक के हिसाब से नहीं। लिखने की चीज लिखना और कोई चीज गलत बोल दूं तो मुझे फौरन बता देना, मौलवी साहब के बाबा बात ये नहीं है ये है, तो मैं माफी मांग लूंगा, फौरन कह दूंगा गलत बोल रहा हूं। इसलिए किसी काम के करने से कुछ नहीं होगा ऐसा नहीं है, हर काम के करने से कुछ होगा, या नफा होगा या नुकसान होगा। हमारी आदत दुनिया के बारे में इतना चौकन्ना रहने की है, दुनिया के बारे में इतना चौकन्ना रहने की है कि जरा भी नुकसान बर्दाश्त नहीं करते। بہت پہلے ایک مثال اللہ نے ڈالا تھا جو میں نے آپ کو سنایا تھا کہ وہ حقیقت میں واقعہ نہیں ہے، وہ ایک بنایا ہوا واقعہ ہے، مثال بنائی گئی کہ میں ایک دکان میں بیٹھا تھا اور بہت بھیڑ تھی، خوب دھندا ہو رہا تھا، گراہک ٹوٹے پڑے تھے، یہ دو یہ باندھو جلدی سیٹ، میرا پیسہ لو، اس کا بل کتنا ہوا بھائی، اس کا سیلسمین سے پوچھا جا رہا ہے، جلدی جلدی لینا دینا ہو رہا ہے، اور شام تک ہزاروں روپے کی کمائی ہے، بلکہ لاکھوں روپے کی بھی کمائی ہو سکتی ہے، سب مہنگے مہنگے آئٹم ہیں۔ اتنے میں ایک تھیلی اور ٹرانسپیرنٹ آتی ہے نا، جس میں سامان رکھتے تو دکھائی دیتا ہے، اور وہ عورتوں کے کپڑے کی دکان تھی، تو عورتوں کا مزاج آج کل زیادہ دکھانے کا ہے، اس لیے دکاندار بھی ٹرانسپیرنٹ تھیلی میں ڈال کے دیتا ہے، لو تو دیکھو، کہیں سے گزرو تو دیکھو، پھر چھپانا ہو تو چھپا لو، ورنہ ہر جگہ دکھائی دے گا۔ تو ایک 60 پیسے کی، اس وقت 60 پیسے کی آتی، میں تاجر ہوں، میرا کام دھندا بھی ایسا ہی ہے سب، تو 60 پیسے کی تھیلی گر گئی، سیلس مین نے دیکھا لیکن اٹھایا نہیں، سیٹ نے دیکھا، اس نے دیکھا اور اٹھایا نہیں، تو بلایا تیرے باپ کا ہے کیا، اٹھایا کیوں نہیں؟ اگر وہ جواب دے سیٹ آج تو آپ کم از کم 60,000 کما لیں گے، اتنا دھندا ہو رہا ہے، اگر 60 پیسے کی تھیلی نہیں کمائے اٹھائی جائے تو کیا ہے، بولے تیرے باپ کا مال ہے، دوں گا ابھی، بولے گا نہیں بولے گا؟ 60,000 کی کمائی ہو، 60 پیسے کی تھیلی کا نقصان برداشت نہیں ہے، اور اتنا بڑا بڑا نقصان اٹھا رہے ہیں جس کا ہمیں خیال بھی نہیں ہے۔ ہمارے معاشرے میں ہم لوگ اس وقت سب سے زیادہ جو شکار ہیں کسی نقصان کے، ذریعے کا، وہ ذریعہ غصہ ہے، سب سے زیادہ نقصان اس وقت غصے سے ہو رہا ہے، ہمیشہ ہوا ہے، اور شیطان کا پہلا مرض ہے کون سا ہے؟ غصہ۔ اظہار نافرمانی کے الفاظ سے ہوا، مطلب یہ ہوا کہ غصہ آئے گا تو ایسا ہے کہ شاید نافرمانی ہو جائے، شاید، اس لیے غصہ کرنے والوں کو سوچنا پڑے گا کہ جو میں غصہ کرنا ہوں یہ نافرمانی لکھی جائے گی کہ فرما برداری لکھی جائے گی، اس غصے سے نقصان ہے یا کوئی نقصان نہیں ہے، اور غصہ دیا گیا تھا، غصہ دیا گیا تھا، اس کی کچھ جگہیں جہاں کرنے کے لیے، لیکن اس کی مین جگہ جو ہے غصہ کرنے کی، اہم جگہ، اصل جگہ، کیا کیا کہہ سکتے اس کو، واقعی جہاں غصہ کرنا چاہیے، بر محل غصے کا استعمال ہو، وہ تھی اپنی ذات، کیا تھی، کس پہ غصہ کرو، اپنے پر غصہ کرو، کس پر، اور اپنے کو سزا بھی دو، کیا کرو، غصہ بھی کرو اور سزا بھی دو۔ حضرت عمر رضی اللہ تعالیٰ کیا کر رہے ہیں، امیر المومنین ہو گئے تو سزا دے رہے ہیں اپنے آپ کو، دیکھیے آپ تو پڑھتے ہیں نا فضائل اعمال میں، ابھی اس کی تشریح آپ سب کو علم ہے تقریباً اس بات کا، کہ اپنے اوپر دیکھ رہے ہیں کہ ہماری کوئی غلطی ہو گئی تو ہم فوراً اس کو پکڑیں گے، تو نے ایسا کیوں کیا، اور امیر المومنین ہے اور اس وقت صحابہ سے کہتے ہیں، ان کی بات کا مفہوم یہ ہے کہ صحابہ سے کہتے ہیں اگر میں کوئی غلطی کروں تو تم کیا کرو گے، تو کہیں تو یہ بھی لکھا ہے تلوار سے سیدھا کر دیں گے، یہ بھی لکھا ہے، امیر المومنین غلطی کر سکتے ہیں، اور ہمارا امیر کوئی غلطی کرتا ہی نہیں، نبی جیسا ہو گیا، عقیدہ بدل جائے گا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم کی ہر بات کو من و عن جیسا کہا ویسے ہی ماننا پڑے گا، پہلے تو ایمان لانا پڑے گا، میرے نبی کی بات ہے لہذا سچی ہے، اب عمل کے اعتبار سے کتنا مضبوط ہے کتنا کمزور ہے دوسری بحث ہے، لیکن ایمان تو لانا ہی پڑے گا، بات کا انکار نہیں کر سکتا، کر سکتا ہے، لیکن اگر نبی کے علاوہ پھر کسی پہ صحیح اعتماد کر لیا. ہمارے حضرت اور ہمارے شیخ اور ہمارے امیر غلطی کریں گے ہی نہیں کبھی. تو علماء سے پوچھئے, عقیدہ بدل جائے گا, آپ نے دوسرا نبی بنا دیا. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی خلافت, یعنی ان کو امیر سب نے مان لیا تھا اور کچھ کوئی ایسا تھا نہیں مانا تھا. دیکھو کتاب اٹھا کے یہ ملے گا, جس سے بار بار ملاقات کر کے, کیوں بھائی ہے نا کتاب میں, ہم تو پڑھتے ہیں بیان کے لیے اور بیان میں وہ موضوع ہو جو ہمیں ہماری واہ واہی ہو, باقی اس سے کیا فرق پڑے گا کوئی امیر مانے یا نہ مانے. ان سے کئی دفعہ ملاقات کیا اور سمجھاتے رہے, ایک دن بھی نہیں کہا نبی ہمیں امیر نہیں مانو گے تو جہنم میں جاؤ, ایک دن بھی نہیں کہا. کون ابو بکر نے نہیں کہا, اے بھائی یاد ہے کچھ نہیں, کسی کو یاد تو آپ کو یاد ہے نا, نہیں تو کتابیں دیکھو وہی بات ملے گی جو کہہ رہا ہوں. الحمدللہ جو کہہ رہا ہوں یہی ملے گا آپ کو انشاءاللہ, کہ ایک مان نہیں رہے تھے تو صبح شام انہیں منا رہے تھے. کیوں جماعت سے علیحدہ ہو, کیوں جماعت سے علیحدہ ہو؟ اور یہ اس لیے نہیں کہہ رہے تھے کہ ان کی امارت میں کوئی بٹا لگ رہا تھا, اس لیے نہیں کہہ رہے تھے. اللہ کے رسول صلی اللہ علیہ وسلم کے خلیفہ ہیں, اگر تم ان سے مخالفت کرو گے تو تمہارا بہت بڑا نقصان ہو جائے گا, اور جب پوری امت کا اجماع ہو گیا تو تم اکیلے کیوں ہو؟ لیکن ابو بکر رضی اللہ عنہ نے یہ نہیں کہا امیر نہیں مانو گے تو جہنم میں جاؤ, بلکہ سمجھا کر پیار سے آخر وہ مان ہی گئے. دیکھنا کتاب اٹھانا, اس میں لکھی ہے بات, میرے گھر کی بات نہیں. یاد ہے بیٹا تمہیں بھی ہے نا کتاب میں؟ چلو دو آدمی تو تائید کر رہے ہیں, دو آدمی, ایک ادھر عالم بھی بیٹھے ہیں اور ایک ادھر ڈاکٹر صاحب بیٹھے. کتاب میں ہے, اور مجھے جہاں تک خیال پڑتا ہے اس بات کو میں نے ڈاکٹر صاحب کے والد سے پہلے سنا تھا, انہوں نے مجھے سنایا تھا, ان کے والد سے میں نے پہلی دفعہ سنا تھا. ہم ایمان انبیاء پہ جو لائے ہیں, انبیاء جیسا کسی پہ نہیں لائیں گے, کیونکہ اس کے بعد بات کوئی ایسا ہے ہی نہیں جس کے اندر غلطیاں نہ ہوں. اور اگر ہمارے بڑوں کی غلطی بتا دی گئی تو انہوں نے فوراً تسلیم کیا اور توبہ کیا, اور اگر غلطی نہیں تھی تو بات واضح ہو گئی کہ ہماری غلطی نہیں تھی, آپ کو کچھ بدگمانی ہو گئی تھی, بات یہ نہیں تھی, بات یہ تھی. اس کو بھی سنا دوں اور سنایا ہے, پھر یاد دہانی ہو جائے. حضرت عمر رضی اللہ تعالیٰ عنہ دور خلافت میں مال غنیمت کہیں سے آیا تھا, سب کے حصے میں تھا, ان کے حصے میں بھی گیا. جمعہ کے دن خطبہ دینے کے لیے کھڑے ہوئے اور کہا سنو اور عمل کرو, مانو, سنو اور مانو. تو ایک بدو پیچھے سے کھڑے ہو کر کہتے ہیں نہ سنیں گے نہ مانیں گے. امیر المومن حضرت عمر رضی اللہ تعالیٰ کے سامنے ایک بدو کی ضرورت ہوئی کہ ہمیں سمجھ میں نہیں آ رہی ہے بات, ہمیں پہلے سمجھائیے. نہ سنیں گے نہ مانیں گے. ناراض نہیں ہوئے, میں امیر ہوں, مجھے نہیں مانو گے, میری نہیں مانو گے, ایک دفعہ بھی نہیں کہا. اللہ ہمیں جہل سے نکال دے, جہالت بہت بری چیز ہے, اور دعوت کا کام جہالت سے نکلنے کا ہی تھا. دائی جاہل رہ ہی نہیں سکتا, اس لیے کہ جب ہر کام کو پوچھتا ہے مولوی صاحب بتا دو, حضرت یہ بتا دیجئے, مولانا یہ کیسے کیجئے بتا دیجئے, اس کی سنت بتا دیجئے, اس کا مسئلہ بتا دیجئے, تو جاہل کہاں رہ گئے تو پتہ چلے. تو गुस्सा नहीं किया। गुस्सा आए ना तो वो गधा है, ना आए जिसे, और जो बार बार करे उसका उसकी एक अलामत है कि इसका ईमान धीरे धीरे गुस्से की वजह से कमजोर और खराब हो जाएगा। और मेरे पास किताब है, दलील के साथ है बात, मैं आपको इसमें से खोल के दिखा सकता हूं। मेरे घर की बात नहीं है, ये मेरे घर की बात नहीं। तो बद्दू ने कहा कि हम ना सुनेंगे ना मानेंगे। पहली बात तो आदमी कितना साफ था दिल का, और दूसरी बात ईमानी जुर्रत कितनी बड़ी थी, और तीसरी बात की वजाहत शायद आगे हो जाए। तीन सिफत, इनकी तीन सिफत, ये बद्दू जिसने सवाल किया। अब रह गया बद्दू होना, तो जाहिर है जब बद्दू है तो सवाल और बात करने में थोड़ा सा बेढंगापन होगा, तभी तो पता चलेगा ये बहुत पढ़े लिखे हैं और ये पढ़े लिखे नहीं हैं, तभी तो पता चलेगा। बहुत पढ़ा लिखा होता तो बड़े अदब से कहता, हुजूर वाला अमीरुल मोमिनीन एक बात पूछना चाहता हूं, अगर आप कहें तो अर्ज कर दूं वरना खामोश रहूं। तो पूछने फर्क इसलिए है क्यों मदीने पाक का ऐसा रहने वाला जो वहां के इस वजह से बात के ढंग से वाकिफ नहीं था, वो कहीं गांव से आया था, इसलिए उसने साफ साफ कह दिया न सुनूंगा और न मानूंगा। तो नाराज नहीं हुए, कहा भाई ऐसा क्यों है, क्या बात हो गई? का बात यह है कि कल माले गनीमत से सबको एक एक चादर मिली थी, आपके बदन पर दो चादर क्यों है? आपके बदन पर दो चादर क्यों है? जवाब खुद नहीं दिया, बेटे को खड़ा कर दिया कि अब्दुल्ला इनको जवाब दे दो। तो उन्होंने क्या कहा कि अब्बा ने कपड़ा धुला था, सूख नहीं रहा था, देर हो रही थी, तो मैंने अब्बा से कहा कि अब्बा आप एक चादर पहन लीजिए, एक चादर ओढ़ लीजिए, मेरी चादर आप ले लीजिए, इसे पहन लीजिए और अपनी चादर ओढ़ लीजिए। तो बद्दू ने कहा कहिए, सुनेंगे भी और अमल भी करेंगे। क्या कहा? यानी हमारी कोई जाती अदावत आपसे नहीं है, हमने आपकी वजाहत को कम नहीं किया, बल्कि बदगुमानी के साथ जाना अल्लाह को पसंद नहीं है। और जब दो चादर देखा तो ख्याल होने लगा था कि आपके पास दो चादर कहां से हुई, मैं मेरा दिल गंदा करके नहीं जाना चाहता, साफ करके जाऊंगा, इसलिए कि मोमिन का दिल साफ होता है। यानी एक से दिल गंदा रखना उनको पसंद नहीं, हमारा दिल न जाने हजारों आदमियों से गंदा है इस वक्त। अरे मैं कुछ कह रहा हूं, सही कह रहा हूं गलत कह रहा हूं? वहां एक से गंदा रखना पसंद नहीं था, और यहां पूरी फिजा बना दी गई कि ईमान वाले कुछ ऐसे हैं कि जिनसे गंदा ही रखो। गंदा नहीं रख सकते। अखलाक की बात यह है कि अगर किसी को कोई गलत नजर आ रहा है और ईमान वाला है तो हम उसके साथ हमदर्दी का मामला करेंगे, उसे प्यार से समझाएंगे, और हमारा काम समझा देना है, चला देना हमारी जिम्मेदारी, शरीयत ने कहीं रखा ही नहीं है, है क्या चला देना? हमारा काम बता देना है, और बता दिया नहीं किया तब वो जाने अल्लाह जाने, ठीक कर दूंगा, मार दूंगा, कत्ल कर दूंगा, ऐसा कर दूंगा, बता दूंगा। तो ये तो दीन की मेहनत ही नहीं है, न दीन की मेहनत है न दीनदारों की मेहनत। अरे कुछ हमें बोलना चाहिए नहीं बोलना चाहिए? क्योंकि अकल वाले समझदार भी तो दुनिया में हैं, जो कम से कम जाके सोचेंगे कि क्या कह रहा था ये आदमी। दीन की मेहनत में कहीं लड़ाई झगड़ा है ही नहीं, इख्तलाफ है। दीन की मेहनत में लड़ाई झगड़ा नहीं, इख्तलाफ है। भाई तुम्हें जो समझ में आ रहा है तुम कर लो, मुझे जो समझ में आ रहा है मैं कर लूंगा। और जो आदमी एक अपने को हक पर समझ रहा है वो दूसरों के लिए करे कि रात की तनाई में दुआ करे, सदका करे कि हमारा साथी तो बहुत अच्छा है, मगर इसको क्या हो गया, इतनी मोटी सी समझ की बात थी, समझता नहीं है। मैं गलत गाइड कर रहा हूं आप लोग को, ये सही रहबरी कर रहा हूं। लेकिन जिसने अल्लाह वालों से बुग्ज रखा है उसे ये बात हजम हो ही नहीं सकती, हो गालियों के सिवा कुछ नहीं बकेगा, क्योंकि अल्लाह की तरफ से ऐलान जंग है। ऐलान जंग का मतलब अल्लाह डंडा लेके यहां नहीं आएंगे, अकल मार दी जाएगी ऐसी कि हक बातिल समझ में आ जाएगा, बातिल हक समझ में आने लगेगा। और अगर मेरे जैसा कोई कहे कि दुआ करो अल्लाह हक वालों के साथ जोड़ दीजिए, तो ऐसी भी आवाजें आती हैं कि मैं हक पर तू हक की दुआ क्यों करूं। अल्लाह जहल से बहुत हिफाजत फरमाए, बहुत हिफाजत फरमाए, बहुत हिफाजत फरमाए। अरे ये दुआ तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मांगा और मांग कर उम्मत को सिखाया, और वो दुआ कहते हैं हम इतने हक पर हैं कि हमें मांगने की जरूरत नहीं, इससे बड़ा कोई जहल होगा। जहालत की बात यह है कि नहीं, कितनी बड़ी जहालत की बात है ये। हक पर बाकी रहने के लिए अल्लाह ने दुआ सिखा दिया, ये ईमान तुम्हारी मीरास नहीं है, हिदायत तुम्हारी मीरास नहीं है, तुम दुआ मांगते रहना। और कुरानी आयत है, किसी को इख्तलाफ नहीं है इसमें। और ताज्जुद के वक्त उठते ही आप अलैहिस्सलाम ने जो दुआएं नमाज से पहले नमाज के बाद मांगा है, दो दफा उसमें वो हिदायत की वो दुआ मांगा है कि अल्लाह हिदायत के बाद गुमराही न मिले, इससे बचा रहा हूं। वो दुआ मांगे और हमें, इसलिए कि हम तो हिदायत पर ही हैं। हिदायत वाला हमेशा डरता है, इसलिए कि हिदायत याफ्ते अंबिया के बाद सबसे बड़ी जमात जो थी वो सहाबा की थी, और हर सहाबी डरता था कहीं हिदायत छिन न जाए, कहीं मैं मुनाफिकों में तो नहीं हो गया, कहीं हिदायत छिन तो नहीं गई। बात सब दलील के साथ रही, हवा की बातें हैं, मुदल्लल बातें हैं ना सब। गुस्सा करो, गुस्सा उतारो, उतारते रहो, जब कोई न मिले तो गीबतें करो, कोई न मिले तो फिर बोहतान लगाओ। दिल में जहां हराम होता है वहां अल्लाह कभी आता ही नहीं। हराम सबसे बड़ी गंदगी कही गई है शरीयत में, रूहानी बीमारियों में, रूहानी गंदगियों में सबसे बड़ी गंदी और बीमारी है, सबसे खतरनाक वो क्या है, हराम। वो हराम है, गुस्सा भी कर रहा है हराम है, गीबत भी कर रहा है हराम है, बोतान भी लगा रहा है हराम है, और हराम के साथ अल्लाह मिल जाए ये तो नहीं हो सकता। और इसे हराम बता दे कोई तो एहसास नहीं कि मैं इतना बड़ा हराम कर रहा हूं, बल्कि अपने काम को और अच्छा जायज और रिश्वत का आयन फर्ज समझ रहा हो, तो अल्लाह वालों से बहुत दिनों तक अदावत रखा जिन लोगों ने, बहुत टेढ़ी टेढ़ी निगाहों से देखा, उलमा को कहते रहे बुरा भला जो कुछ कहते रहे, सजा तो अल्लाह के एकदम से मिलती नहीं, कभी 25 साल के बाद मिले, 50 साल के बाद मिले, 100 साल के बाद मिले, मरने के बाद मिले, जिसके बारे में सजा है वहां सजा है, जितना जजा है वहां जजा है, जहां खुशियां हैं वहां खुशी मिलेगी, जहां वैदे हैं वहां वैदे आएंगे हिस्से में। कौन मुखलिस आया है ऐसा पता है। इसलिए अमल करने से कुछ नहीं होता, नहीं, हर अमल से नफा होता या नुकसान होता है, हर अमल से नफा होता है या नुकसान होता है। और जिसको कोई कह दे कि न नफा हुआ न नुकसान हुआ, तो मैं कहता हूं कि एक नुकसान तो हुआ कि जिस काम को किया उसमें वक्त लगाया तो वक्त का जिया तो हो ही गया, ये सबसे ज्यादा कीमती चीज है, वक्त तो जाया हो ही गया। हमारे माशरे में इस वक्त गुस्सा कर रहे हैं और गुस्से को फरोग दिया जा रहा है, यानी तुम न करते हो तो करना शुरू कर दो, किस पर करो इस पर करो, क्यों ये ऐसा है, नहीं करते पूरी जमात पे करो, इतने लोगों पे करो, छोटों पे करो, बड़ों पे करो, कम जानने वाले पे करते हो, अहले इल्म पे करो, तो ये समझ कर कि ये गुस्से से कोई नुकसान नहीं है, ये तो वही बात हो गई कि अदावत की वजह से अल्लाह ने अकल मार दिया। गुस्सा क्या है? गुस्से की हकीकत, गुस्सा इंसान की एक फितरी सिफत है जो हर इंसान में मौजूद है। उसको अगर सही जगह इस्तेमाल किया जाए तो उसके बेशुमार फायदे हैं। उसके बरमाहर इस्तेमाल से इंसान अपनी इज्जत व आबरू और माल व दौलत की हिफाजत और अपने जान व माल का दिफा कर सकता है, और गलत इस्तेमाल से दुनिया और आखिरत के बेशुमार नुकसानात भी वजूद में आते हैं। हत्ता के बेजा गुस्सा करने की वजह से पूरी तरह मुतवज्जे रहिए, हत्ता के बेजा गुस्सा करने की वजह से ईमान भी फासिद हो जाता है, ईमान खराब हो जाता है। और गुस्सा करने वाले का ईमान खराब हो गया, ये अलामत है कि इसे खराब अमल अच्छा लगने लगा। कोई फतवा किसी को देगा नहीं, जब ईमान खराब होगा तो अच्छे ईमान वालों को जो चीजें पसंद थी, अब ये खराब ईमान वाले को वो चीज पसंद में नहीं आएगी, पसंद नहीं करेगा उसको, उसका ज़ौक बदल जाएगा, उसकी सोच बदल जाएगी, उसका सारा ढंग बदल जाएगा। हदीस में है, उसका तर्जमा सुनाता हूं। बिला शुभा, ओहो, यानी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की बात में तो कोई शक शुभा है ही नहीं, लेकिन फिर ये फरमाना है बिला शुभा, तो ताकीद के लिए है ये, यानी ये बात ऐसी है कि तुमको यकीन के दर्जे में पहुंच जानी चाहिए, और नहीं पहुंचे तो तुम्हारे ईमान की फिर खैर मनाओ। क्या बात है? बिला शुभा गुस्सा ईमान को इस तरह फासिद कर देता है जैसा एलुआ शहद को खराब कर देता है। एलुआ क्या चीज है? एलुआ एक बहुत कड़वी दवा है। अगर शहद के ड्रम में थोड़ा सा एलुआ डाल दो तो सब कड़वा हो जाता है। तो ये शहद इसके काम का रहेगा या नहीं रहेगा, बोलो ना। तो ऐसे ही जब ईमान खराब हो गया तो ईमान इसके काम का रहेगा नहीं रहेगा, और हम किए जाएं गुस्सा और गुस्सा, चलो सब मिलकर गुस्सा करेंगे, वो ऐसा नहीं करता। नबी अलैहिस्सलाम ने तो काफिरों के साथ भी ये मामला नहीं किया था, उन्होंने तो खूबी देखा था, खाली खूबी सिखाया था, खूबी देखो और अमल करके बताते रहे। अरे भाई, जो बुढ़ी रोज रात राख फेंक कर कपड़ा खराब करती हो या अक्सर करती हो, कभी कभी करती हो, तो गुस्से के लायक है या प्यार के लायक? गुस्से के लायक। फिर नबी अलैहिस्सलाम ने गुस्सा किया या प्यार दिया? और हम उनके उम्मती हैं और दीन के बड़े ठेकेदार भी हैं, तो ये सुन्नत पर अमल नहीं करना चाहिए? कितनों ने आपके कपड़े पर राख फेंका है? क्या हर आदमी को अपनी राय रखने का अख्तियार नहीं है? कौन सी किताब में लिखा है कि सपनों को अपनी राय के ताबे बनाकर रहेंगे? अल्लाह की कसम, कभी नहीं हुआ, नबी ने नहीं बनाया, आप क्या बनाएंगे? इस धोखे से निकल जाइए। बनाया क्या नबी ने? हम भली बात कहेंगे, जो मान ले मान ले, न माने वो जाने। मारेंगे क्यों? समझा देंगे क्यों? कहीं शरीयत की मेहनत में, दावत में सब चीजें आई थी कभी जिंदगी में? गालियां सुनने के लिए तो मैं हर वक्त तैयार रहता हूं, और गालियां आती भी हैं, तस्करा भी खूब बुराई से होता है, آج ایسا بولا آج ایسا بولا, تو حق تو بولا ہی جائے گا. محبت میں بول رہا ہوں, آپ سے عداوت ہمیں نہیں ہے, محبت میں بول رہا ہوں. کیوں اگر ایمان خراب ہو گیا تو پھر ہمارا ہوگا کیا؟ ہماری قبر, ہماری حشر, ہمارا پلسرات, ہماری جنت کچھ بنے گی یا سب لٹ جائے گا ہمارا؟ غور کریں, اللہ سے مانگیں, دعا مانگیں, صدقہ دیں کہ اللہ حق بات ہمیں سمجھا دیجئے. یہ نادان رات دن کچھ چلاتا رہتا ہے, ہمارے مزاج کے خلاف ہے کیا؟ شریعت کے خلاف بھی ہے کیا یہ؟ آپ لوگ بہت سارے بیٹھے ہیں مولانا مفتی لوگ, آپ بتائیے شریعت کے خلاف میں نے بیان کیا کیا ہو تو آپ کی ذمہ داری, آپ مجھے ابھی بتائیے میں بھی اعلان کروں. مجھے تو اطمینان ہی نہیں ہوتا جب تک علماء یہاں نہ ہوں, میں کچھ بھی بول جاؤں. نہیں نہیں آپ بتائیں گے شریعت کی روشنی میں غلط کہہ رہا ہوں یا صحیح کہہ رہا ہوں. صحیح کہہ رہا ہوں تو ذرا ہمت ہوتی کہ بولو, اور غلط ہے تو میں جلدی سے توبہ کروں. پتہ نہیں کون آج سنا آئندہ نہ سنے, غلط بات لے کے چلا جائے, غلط عمل پہ ڈٹا رہے. تو اس لیے غصہ کیا, اس سے بڑا کوئی نقصان ہوگا کہ اس کے مقابلے میں اور نقصان سنایا جائے؟ حالانکہ بہت سا ہے. غصہ کیا کرتا ہے ایمان کو. اب کریں گے کس پر کرتے تھے کہ اب نہیں کریں گے؟ ارے پہلے کس پر کرتے تھے؟ آپ لوگوں نے کہا نہیں کریں گے, مطلب کرتے تو تھے نا, تو کس پر کرتے تھے بولو؟ گھر والوں پہ کرتے تھے. اور گھر والوں پہ نہیں, گھر والی پہ کرتے تھے. کس پہ کرتے تھے؟ اچھا جو ظلم کیا, جو ظلم کیا وہ لکھا گیا نہیں لکھا گیا؟ اگر معافی نہیں مانگا اور مر گئے تو ظالموں میں نام ہوگا, تو کیا کرنا چاہیے؟ ارے بولو, کس سے مانگنا چاہیے؟ جس پر غصہ کیا, اور جس پر جتنا کیا اس سے ویسی انداز سے معافی مانگے. تو ایک صاحب پچھلی دفعہ تھے بڈھے ہو رہے تھے, کہنے لگے معاف نہیں کرتی. میں نے کہا آپ کو مانگنے کا ڈھنگ ہی نہیں ہے تو معاف نہیں کرے گی. معافی مانگنے کا ڈھنگ تو سیکھ لیجیے آپ. کیسا نہیں مانگ, اتنی جلدی مان جانے والا اللہ کے بعد کوئی ہے تو عورتیں ہی ہیں. اور ہم نے اللہ والوں کو دیکھا, دلیل ہے اللہ والیاں ہیں, اس لیے کہ اللہ والوں کو دیکھا کتنی بڑی غلطی ہو جائے, حضرت غلطی ہو گئی معاف کر دیجئے. دیکھ لو واقعہ بڑا پڑا ہے. درد و جلال میں رہتے تھے اور بھی اکابر, اور کوئی غلطی ہوئی یہاں آئیے یہاں آئیے, یہ کیا حضرت غلطی ہو گئی. اب جیسے لگتا ہے کہ کچھ غصہ کافور ہو گیا, یعنی اڑ گیا, ختم ہو گیا. ایک دفعہ بھی آنکھ نکال کے دوبارہ نہیں دیکھتے تھے حضرت. جتنے لوگ ان اکابر کے ساتھ بڑے بڑوں کے ساتھ رہے ہو اسی کی گواہی دیں گے کہ جب ہم سے کوئی غلطی ہوئی اور ہم نے فوراً کہا غلطی ہو گئی تو اسی ٹائم معاف کر دیں گے. ایک دم خاموش ہو جاتے ہیں. جائیے اپنا کام کیجیے, جائیے اپنا, یعنی لہجہ بھی بدل جاتا تھا. تو اللہ والے تو ذرا زیادہ مضبوط تھے اس لیے اسی وقت معاف کر دیتے, اور یہ عورتیں اللہ والیاں ہیں اس لیے تھوڑا سا تو دیر میں کریں گی, اور اگر بیوی ہے تو تھوڑا تو ناز کرے گی, ہاتھ جھٹکے گی, ہٹو چلو زندگی بھر ستایا اب آئے معافی مانگنے, اور تو ایسا کہے گی. تو آپ تھوڑا پیار بڑھائیے, تھوڑا ہدیہ بڑھائیے, کچھ پیسے دیجیے, اس کی پسند کی چیز کھلائیے, اور کھلائیے بھی تو اپنے ہاتھ سے کھلائیے. اچھا ناشتے میں کھانے میں کبھی اپنی بیوی کو اپنے ہاتھ سے کھلایا آپ لوگوں نے؟ دیکھو پورا میدان صاف. ایک نوجوان جس کی ابھی شادی ہوئی وہ کھلا رہا ہے, اللہ اس کو ہر فتنے سے بچائے. مفتی صاحب کہہ رہے ہیں میں نے بھی کھلایا, اور میں کھلایا نہیں, میں تو ابھی بھی اس عمر میں کھلا رہا ہوں. اگر کسی نے بڈھا کہا تو ماروں گا گرا کر, خالی ایسے ہی نہیں ماروں گا. اور لڑکے دیکھ لو, جس کا جی چاہے لڑکے دیکھ لے مجھ سے. ارے میری بیوی میری دلہن ہے کہ نہیں ہے؟ بولو کسی اور کی ہے میری؟ بولو میری بیوی मेरी क्या है, तो मैं उसका दूल्हा हूं कि नहीं हूं। जब दूल्हा दुल्हन अभी कहे जा रहा है कि ये दूल्हा है और दुल्हन है, तो दुल्हन जैसा रखो, बेवा जैसा क्यों रखते हो, ऐसी सादगी के लिबास, हाथ में चूड़ियां भी नहीं, अरे क्या बेवकूफी का काम है। शरीयत तो कहती है इसका दूल्हा मौजूद है, इसको ऐसे हुस्न के साथ सजा के रखो कि इसका हुस्न दोबाला हो जाए और प्यार इतना बढ़ाओ कि इसे एहसास भी ना हो कि मेरी भी उम्र ढली है क्या, मुझे तो पता नहीं चलता, मैं तो 65 साल की हो गई हूं, लेकिन मेरा शौहर तो मेरे साथ ऐसे रखता है जैसे लगता है जवानी में था वैसे आज भी रहता है। कोई काम तो ढंग का हम करने को तैयार नहीं, और दावा दीनदार होने का बहुत बड़ा है। उस जमाने एक आदमी वो लिफ्ट वाले को कई दफा मेरा एक बिल्डिंग में आना जाना हुआ तो जाता तो फौरन 2 रुपया देता, तो ऐसा सलूट मारता था। मैं सोचा यार ये हर टाइम क्या देता है, पेमेंट करता रहता है, कोई निकलता था, बोले नहीं उस जब सलूट मारता है तो हमको लगता है हम कुछ हैं। हमने कहा ठीक 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 बहुत अच्छा, हम कुछ नहीं हैं तो नहीं है और हैं तो हैं। अरे करोड़पति को एक आदमी भी सेठ ना बोले तो क्या फर्क पड़ता है, और भिखारी को हर आदमी के सेठ सलाम वाले को मजाक उड़ाता है। हम ऐसे ही भिखारी हैं, हम चाहते हैं लोग हमसे कहे सेठ सलाम वाले को। हम दीन के बारे में वाकई ऐसे ही भिखारी हैं, हमें ये भी नहीं मालूम बुढ़े हो रहे कि बीवी के साथ रहना कैसे चाहिए, एक ही काम जानते हैं बीवी के साथ ये काम ऐसे करना चाहिए और कुछ नहीं जानते, उसका भी ढंग नहीं है। ढंग होता तो झगड़ा करती, पांव मांगती और धोकर पी जाती। सुनाया जाए, बोला जाए, ना बोला जाए, इसलिए तो बहुत जल्दी से माफ कर देती हैं। क्या करती हैं? बहुत जल्दी। हाँ, हाथ तो झटकेंगी और कहेंगी आपने या हमने जिंदगी भर गुस्सा किया, अगर वो माफी मांगते हो 2-4 दफा गुस्सा कर दे तो अभी तो बदला बहुत बाकी है। क्यों भाई, 20 साल गुस्सा किया, 30 साल गुस्सा किया, तो हक तो ये था कि 30 साल हाथ झटकती, लेकिन तो 2-4-10 दफा में मानी जाती है। बुजुर्ग की बीवी बहुत टेढ़ी थी और बुजुर्गों की थोड़ी सी टेढ़ी हो जाती है, इसलिए कि जानती है कि रियायत है, कुछ बोलता तो है नहीं। हाँ, तुम बुजुर्ग बनोगे जब, जिस दिन घर का दीन आएगा उस दिन बीवी थोड़ा सा टेढ़ी हो जाएंगी, तो समझ लेना टेढ़ी पसली से बनी है इसलिए टेढ़ी हो रही है, इसमें क्या फर्क क्या पड़ा। क्या कह रहा था भाई? हाँ, एक बुजुर्ग की बीवी ऐसे बहुत गुस्से वाली थी, बहुत टेढ़ी थी और उनकी बदअखलाकी मशहूर हो गई थी, तो किसी नस्कारी वाले ने समझाया कि हजरत आप क्यों नहीं छोड़ देते इसे, अभी आपकी ऐसी उम्र है, आप दूसरा निकाह कीजिए। तो उन्होंने कहा कि तुम लोगों को इसकी खराबियां नजर आती हैं और मैं इसकी कुछ अच्छाई भी जानता हूं। एक अच्छाई यह है कि अगर मैं 50 साल चला जाऊं जेल में तो ये मेरी बीवी एक कोना पकड़ के बैठी रहेगी, कभी बेहयाई की कोई हरकत नहीं करेगी, इतनी बावफा है। कैसे कर दो, अल्लाह ने जब बनाया इंसान को तो सब में कुछ कमियां रख दिया और कुछ खराबियां और उसके साथ साथ बहुत सारी अच्छाइयां। खराबियां थोड़ी सी होती हैं, अच्छाइयां बहुत ज्यादा होती हैं, यही अल्लाह ने सबके अंदर रखा है और इसमें होती बड़ी मसलियत है। इसलिए कि अगर बीवी ने कोई काम ऐसा कर दिया जिस पर हमें गुस्सा आया, तो एक बात तो ये है कि गुस्सा करेंगे तो हमारा ईमान खराब हो जाएगा, इसलिए नहीं करेंगे। लेकिन एक दूसरी बात यह है कि अगर इसकी गलत बात पर हम इसे डांटते रहे और पकड़ते रहे, सजाएं देते रहे, तो दिन भर में हम भी तो बहुत सी गलत बात करते हैं, अल्लाह हर बात पर हमें पकड़ ले तो हम कहां जाएंगे, कितनी बड़ी सजा होगी, कितनी गलतियां करते रहते हैं। इसलिए अगर हम इसे माफ करते रहेंगे तो अल्लाह हमें भी माफ कर देगा। फिर एक दूसरा और बहुत बड़ा फायदा यह है कि अगर हमने गुस्से की जगह पर जहां गुस्सा कर सकते थे सबर कर लिया, यानी बीवी पर खासतौर से अपने बच्चों पर, अपने बूढ़े माँ बाप पर गुस्सा कर सकते थे, लेकिन हमने सबर कर लिया। तो इस सबर के बदले में क्या मिलता है? अल्लाह मिलेगा। तो इतनी बड़ी दौलत नहीं चाहिए, और ये दौलत ना मिले तो कितना बड़ा नुकसान, कोई थोड़ा नुकसान है। अच्छा, सबर कब करेंगे? जब गुस्से का माहौल बनेगा तभी तो सबर का मौका होगा। क्या हम रास्ते में किसी को कहेंगे, भाई साहब जरा रुकिए, सुरिए, आप मेरे पड़ोसी हैं ना? कहा जी हाँ जी, जानता हूँ आपको, पड़ोसी हूँ, आप जरा मुझे गालियां बकिए, मैं सबर करूंगा। ऐसा सबर होगा? रिक्शे वाले बोले, रिक्शे वाला तू जरा से मुझे ठोकर लगा के जाना, फिर मैं सबर करूंगा, बोलेंगे? तो सबर का माहौल अल्लाह इसलिए बना देते हैं घर में कि घर की बात घर ही में रह जाएगी, कहना कुछ नहीं पड़ेगा, वो करती रहेगी, सबर कर लेना। और अगर मर्द कर दे तो औरत सबर कर ले। इसमें सबर में सबसे पहला काम यह है कि बोलेंगे नहीं, क्या करेंगे? तो फिर गुस्से से कोई नुकसान नहीं होगा, कुछ बोलेंगे ही नहीं, और जहां खड़े हैं, बैठे हैं, गुस्सा है, वहां से हम हट जाएंगे, उसको नहीं हटाएंगे। उसको हटाएंगे तो गुस्सा बढ़ जाएगा, खुद हट जाएंगे। और भी किताबों में मिलता है कि वजू कर लेंगे, नमाज पढ़ने बैठ जाएंगे, तिलावत करने लगेंगे, घर छोड़ के बाहर चले जाएंगे, लेकिन कितनी देर? जब तक गुस्सा ना उतरे। ऐसा तो घर छोड़ के चले गए अभी, बोले कहाँ गए भाई तुम्हारे शोहर? बोले अब यूपी से चले गए बम्बई, वहां से फोन किया, अब तड़पो, मैं अब नहीं आने वाला हूं। तो मैं तो बहुत डर गए कि वहां बहुत सारी फ्री में मिलती हैं। हमने कहा गलत खबर है, जिसके जेब में पैसा होता है उसको मिलती है, फ्री में थोड़ी मिलती है। तो कितनी देर घर से गायब रहेंगे? बता देंगे उसको, तो फिर गुस्सा बता देंगे, अपने आप को समझा देंगे, अपने आप को गुस्सा करेंगे अपने पर। तो बताया ना कि वो औरत का फोन आया था, वो बोली बहुत गुस्सा है, वो बोलती है तो नॉन स्टॉप बोलती ही जाती, हमसे भी बोलती है, बुजुर्गों के पास भी ऐसे केस रहे। अब डॉक्टर है तो हर तरह के केस आएगा ही, तो ये केस आया, मैं बच्चों की पिटाई कर देती हूं और बहुत गुस्सा करती हूं। मेरा शौहर तुम्हारी पिटाई करता है कि नहीं? नहीं, वो तो बहुत गुस्से वाले। अरे पिटाई किया कि नहीं ये तो बता। बोले नहीं। तो तू ज्यादा गुस्से वाली कि वो ज्यादा गुस्से वाला? तू बच्चों की पिटाई कर देती है और शौहर तेरी पिटाई नहीं करता, तो गुस्से वाला ज्यादा कौन हुआ? नहीं मगर वो बहुत गुस्सा करते हैं। सुन रहे हैं आप? सुन रहे हैं आप? नहीं मगर वो। उन्होंने कहा अजीब बात है, तू गुस्से में पिटाई करे तो तेरा गुस्सा कम, और गुस्से में पिटाई न करे तो तेरे से ज्यादा गुस्से वाला। वैसे भी अकल कमी है, जल्दी से मानेगी नहीं, किसकी माना है जो हमारी मानेगी। एक बुजुर्ग की बीवी उनको बुजुर्ग नहीं मानती थी, और कोई बुजुर्ग की बीवी जल्दी बुजुर्ग मानती नहीं, ये भी बड़ा मसला है। तो उन्होंने सोचा कि सारा मोहल्ला सारा गांव मान रहा है, कुछ ऐसा करना चाहिए कि ये भी मान जाए। तो एक दिन अपनी करामत दिखाया और हवा में उड़े, उड़ते उड़ते बस्ती के ऊपर कई चक्कर लगाया, और उसके बाद फिर उतर आए। अब बड़ा शोर हुआ कि आज हमने बुजुर्गों को उड़ते एक बुजुर्ग को उड़ते देखा है। घर पहुंचे तो कुछ बोले नहीं, बीवी ने कहा देखो एक बुजुर्ग थे जो उड़ रहे थे। बुजुर्ग इसको कहते हैं, तुम हो, तुमको कुछ आता है क्या? तो उन्हें पूछा वाकई कोई ऐसा था? कहा नहीं, तो गांव वालों से पूछ लो। तो गांव वाले क्या कहते? बोले सब बुजुर्ग कहेंगे, और क्या कहेंगे? बोले तुम भी कहती हो? कहा हम भी कहते हैं, ऐसा आदमी बुजुर्ग होता है। तो कहने लगे तो मैं ही था कच्चा, तभी टेढ़े टेढ़े उड़ रहे थे। तो ना मानने में आएंगी तो ऐसे, और मान लेगी तो फिर तो क्या है, शराबी था, मारता था, सताता था, बहुत सताता था। मेरे जानने वाले के रिश्ते में बहन थी, बड़े दुख के साथ उस आदमी ने कहा कि क्या करें, मेरी फूफी साथ बहन है, दुख देखा नहीं जाता। हम लोगों ने रात को तय किया है कि जाएंगे उसके पास, उसको समझाएंगे, चल हम लोग के साथ चल, माँ बाप रख सकते हैं, खर्चा दे सकते हैं, कब तक ये मार खाती रहेगी? गए, समझाया, बहुत देर तक समझाया, वो सुनता रहा बेहया बैठा। जब कहने लगे चल, तो लड़की रोने लगी और कहने लगी घर रोज रोज थोड़ी बदला के जाता है, صبر کے ساتھ جی لوں گی، اس کی مار کھاتی رہوں گی، یہ عزت کی بات نہیں ہے کہ گھر چھوڑ کر چلی جاؤں، یہیں رہوں گی، سمجھے آپ، یہ ایسی باحیا قوم ہے، اسے تو کالج کے ماحول نے، موبائل نے بے حیا بنایا ہے، اور بے حیا اس لیے بنایا ہے تاکہ اس کی بے حیائی کی وجہ سے اس کا ایمان دھیرے دھیرے خراب ہوتا رہے اور نکل جائے، اسلام نکل جاتا ہے۔ میں نہیں کہتا پڑھائیے نہ پڑھائیے، آپ جانیے، آپ کا کام جانے، کہ جب یہی طے کر رکھا ہے کہ سارا مقدر ڈگری میں ہے اور میاں بی بی کی جوڑی میں خیر اور راحت اور چین سکون ڈگری میں ہے، تو مجھے تو سب لڑتے ہی دکھتے ہیں۔ تو میں نے اس سے کہہ دیا، اس عورت سے، ہم نے کہا ابھی غصہ ہے تو کیوں پوچھتی ہے، مجھ سے علاج کرنا ہے یا خالی بکواس کرنی ہے؟ نہیں نہیں حضرت میں علاج کروں گی۔ بولا اب غصہ جیسے آئے، تیرا ڈریسنگ ٹیبل ہے نا جہیز میں تو لائی ہوگی، بولی ہے، تیرا ڈریسنگ ٹیبل کے سامنے کھڑی ہو جانا جا کے اور بولنا ہے نالائق، ایک دور اگر نہیں سدھرے گی تو، تو اپنے پر غصہ کرنا اور خوب غصہ کرنا، جتنا کرتی ہے بولتی ہے نا سب کرنا۔ تو سچی تھی، اس نے کیا اور مجھے پھر فون کیا ایک ہفتے کے بعد کہ میرا تو غصہ ہی ختم ہو گیا ہے۔ یہ غصہ تو اپنی ذات پر کرنے کے لیے دیا گیا تھا۔ غصے والا اپنا نام ظالموں میں لکھا لیتا ہے، اور ظالم کو نماز نہیں ملتی، اس کا مطلب یہ خدا نہیں ملا، نماز کی لذت نہیں ملی تو خدا نہیں ملا اسے، یہاں نہیں ملا دلیل آخرت میں بھی نہیں ملے گا، یہاں مسلمانوں کے نام سے جیے گا، جیتا رہے گا، لوگ اس کو مسلمان سمجھ کر ہی دفن کر کے آئیں گے قبرستان میں، لیکن اس کے ظلم نے یہاں تک پہنچایا کہ اللہ ناراض ہو کر ایمان چھین چکا ہے۔ اس لیے اللہ ہمارا نام ظالموں سے نکالے، ہمیں وقت کی صحیح بات سمجھائے، اور دعا مانگو نا، دعا مانگو، سب ملے گا، کیا نہیں ملتا، دعا مانگو، ہر چیز کی دعا مانگو۔ آپ علیہ السلام ہر چیز کی دعا مانگا ہے، مناجات مقبول کی پابندی کرو، چھوٹی سی کتاب ہے، بازار میں بکتی ہے، مولانا بھی بیچتے ہیں، اس میں سات دن الگ الگ اس سے بانٹ دیا ہے بڑوں نے ہمارے، اور یہ کر دیا کہ ایک دن میں اتنی پڑھنا مشکل ہو گئی تو سنیچر سے شروع کیا، اتوار جمعہ پہ ختم ہو گئی، پھر واپس ریپیٹ کرو، مانگتے رہو، اس کی برکت سے سب مل جائے گا۔ اللہ تعالی ہمیں عافیت کے ساتھ حق دکھائے، حق پہ چلائے، حق پہ جمائے، حق کی حفاظت، حق پھیلانے کے لیے قبول فرما لے، اہل حق کے ساتھ حش فرما دے، ہمیشہ عافیت کے ساتھ رکھے، راضی ہو جائے۔ سبحان اللہ وبحمدہ، سبحانک اللہم وبحمدک، ونشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک، سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب۔ ارے بھائی کچھ اعلان ہے کیا؟ کچھ لکھا تھا آپ لوگوں نے کاغذ پہ، لکھا تھا کہ اعلان ہوگا، بھول گئے سب؟ ہاں اب یہ تو نہیں چلے گا۔ ہاں ہاں اسی کو 14، پھر ہم کہیں گے 15، پھر لوگ سمجھیں گے 16، ہے کنفرم ہے یہ بات؟ 20 ابھی 20 اگست کی مجلس کے بعد سفر حج ہے، اللہ تعالیٰ آسان فرمائے، قبول فرمائے۔ اس کے بعد 20 اگست کی مجلس کے بعد اگلا بیان 15 اکتوبر کو ہوگا انشاءاللہ، 20 اگست کو آخری مجلس ہوگی، اور اس کے بعد 15 اکتوبر یعنی سپتمبر میں ہوگی نہیں، 15 اکتوبر کی پہلی مجلس ہے انشاءاللہ، اور یہ 20 اگست سے پہلے جو بھی اتوار ہے یعنی سیکنڈ سنڈے، جو ہمیشہ سے چھٹی رہتی ہے، لوگ چونکہ سفر ہے اس لیے اس سیکنڈ سنڈے کو چھٹی نہیں رہے گی، انشاءاللہ بیان ہوگا۔ دوسرا ہفتہ اتوار ہمیشہ برسوں سے رہا کہ چھٹی رہی، لیکن ابھی چونکہ بڑا ناغا ہوگا اس لیے اس دوسرے سنڈے کو بھی، اگست کے 13 اگست آتا ہے، یعنی ابھی جو بھی سنڈے آئے گا سب میں بیان ہوگا، 20 کو بھی بیان ہوگا، لیکن دوسرا ہفتہ نہیں ہوتا تھا، 13 اگست ہے، اس ہفتے میں بھی بیان ہوگا۔ بات واضح ہو گئی؟ ہر فتنے سے بچنے کے لیے نماز کی پابندی، خصوصاً فجر کی نماز کی بھی پابندی، اور عمل کم نفع زیادہ کتاب خرید لیجئے، ہر ایک اس پہ پابندی سے پڑھے، اس سے بڑے بڑے نقصان سے آپ بچ جائیں گے۔ ایک کتاب ہے زبان ہلی مراد ملی، اس میں ایک انڈیکس دیکھ لیجئے، آپ کے بڑے کام کی ہے تو لے لیجئے، نہ کام کی ہو تو چھوڑ دیجئے۔ ایک کتاب ہے کامیابی کی کنجیاں، आप उसका इंडेक्स देख लिए, उसमें आपको कुछ लगता है कि इसमें काम की बात है तो ले लीजिए, मगर अमल कम नफा ज्यादा और मुनाजात मकबूल इसकी पाबंदी जरूर कीजिए। इसके मुनाफे को कुछ ही दिनों के बाद अपनी आंखों से देखेंगे। यहां किताबें शौक में नहीं लिखाई जाती, उम्मत की अपनी जरूरत समझ कर लिखाया जाता है। जिक्र नबी एक ऐसी किताब है जिसको पढ़ते ही पढ़ते जाएंगे, रोते जाएंगे और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम से मोहब्बत बढ़ती हुई महसूस करेंगे। देख अल्लाह देख रहा है, एक ऐसी किताब है जिसके पढ़ने से इस नजारे खुदावंदी बढ़ जाता है। मैं ये खुदावंदी कह